र पछिल्लो समयमा अस्ट्रेलियाको पिआर वा अस्थायी भिजाको लागि के कस्ता बदलावहरू भएका छन् त भन्ने लगायतका विषयबारे कुरा गर्न अहिले हाम्रो साथमा डाविनबाट शम्भु कडेलजी हुनुहुन्छ। शम्भुजी नमस्ते, र सबभन्दा पहिला त स्वागत छ तपाईँलाई एसपिएसको नेपाली कार्यक्रममा।
नमस्कार रिजेशजी, अनि हजुरलाई पनि धन्यवाद।
र सबभन्दा पहिला त यो बदलावहरू बारे पनि कुरा गरिहालौँ है, विशेष गरी सुरु गरौँ साउथ अस्ट्रेलियाबाट, जहाँ चाहिँ अब केही विशेष भिजाहरूको लागि, पिआरको लागि चाहिँ अब आइएलटिएस र अब वर्क एक्सपिरियन्स पनि नचाहिन सक्ने अवस्था रहेको छ। त्यसबारे एकचोटि हामीलाई बुझाइदिनुहोस् न, खास के हुनला छ होइन साउथ अस्ट्रेलियामा, त्यो अनि यो आइएलटिएसको रिक्वायरमेन्ट यो नचाहिने भन्ने खास के हो यो समाचार?
अब यसमा चाहिँ कुन भिजाको लागि हो भन्ने कुरा हुन्छ होइन, स्पेसल्ली जेनरल स्किल माइग्रेसन अन्तर्गत चाहिँ हाई पोइन्ट एचिभर्सहरूको लागि कम्पिटेन्ट इङ्ग्लिस नै स्टिल चाहिन्छ होइन।
हाई पोइन्ट एचिभर भन्ने चाहिँ कस्तो, के पढाइमा एकदम राम्रो हुनुभयो?
जस्तो के हुन्छ भने कोही मान्छे नेपालमा बिबिए सकायो, 5 वर्ष काम गर्यो, यहाँ आएर मास्टर गर्यो एकाउन्टिङमा, अनि उसले अस्ट्रेलियन स्टडीको पोइन्ट पनि पाउँछ, अनि त्यसपछि गएर ओभरसिजको 5 इयर्स एक्सपिरियन्स गर्दा 10 पोइन्ट पाउँछ, अनि अस्ट्रेलियाको पढेको पनि हुन्छ, विदिन टाइम फ्रेमभित्र गर्दाखेरि 70 पोइन्ट जति एचिभ गर्न सक्छ। तर स्टिल के हुन्छ, एकाउन्टेन्टहरूको लागि चाहिँ तपाईँको 7 इच ब्यान्ड चाहिँ स्किल एसेसमेन्टले यताबाट तोक्या हुन्छ, तर उसले प्रोफेसनल इयर गरेर नि स्किल एसेसमेन्ट त गर्न सक्छ नि त, र उसको पहिलाको एक्सपिरियन्स गर्दा ऊ हाई पोइन्टमा पुग्न सक्छ 70तिर। तर त्यतिखेर के हुन्छ भने नर्मल्ली 7 इच ब्यान्ड चाहिँ चाहिए पनि, अब 6 इच ब्यान्ड हुँदाखेरि पनि हाई पोइन्ट भएको कारणले दे मे कन्सिडर है, यसमा चाहिँ यिनीहरू केस बाई केस बेसिसमा यिनीहरूले जज गर्छ। अर्को कुरा, त्यहाँ चाहिँ कोही चाहिँ आफ्नो मान्छेहरू अलरेडी चाहिँ साउथ अस्ट्रेलियामा सेटल्ड हुनुभएको छ भने, र त्यो सेटल्ड हुनुभएको रिलेटिभ्सहरूको लागि चाहिँ जुन स्किल एसेसमेन्टको क्राइटेरिया एउटा हुन्छ, र सदर्न अस्ट्रेलियन अस्ट्रेलिया गभर्मेन्टले चाहिँ हरेक अकुपेसनको लागि कति इङ्ग्लिस चाहिने भनेर तोकेको छ, र त्यो इङ्ग्लिसभन्दा तल डिआइबिपीको मिनिमम बेन्च मार्क मिट गरेको छ भने पनि त्यो फ्यामिली बोन्ड भएको कारणले उनीहरूले कन्सिडर गर्छ। त्यो पनि केस बाई केस बेसिसमा हुन्छ। त्यो बाहेक अरू चाहिँ मैले त्यस्तो एक्जेम्सनै इङ्ग्लिस ल्याङ्ग्वेज एक्जेम्सनै भनेर त्यस्तो सुनेको छैन।
समाचारमा चाहिँ कस्तो छ, जुन अब स्टेट नोमिनेसनको लागि चाहिँ अब रिक्वायरमेन्टमा चाहिँ त्यही अब एकदमै अब अस्ट्रेलिया त्यही साउथ अस्ट्रेलियामै पढेको हुनुपर्ने व्यक्ति अनि अब हाई मार्क्सहरू ल्याएको हुनुपर्ने भन्ने पनि बताइएको छ होइन, यसबारे के छ तपाईँलाई जानकारी?
त्यो चाहिँ के छ भने त्यो मैले बुझेँ अहिले तपाईँले भन्दाखेरि, त्यसमा चाहिँ के छ भने नयाँ त्यो इम्प्लिमेन्टेसनमा आइसकेको छैन, त्यो हरेक स्टेटमै लागु हुन्छ र डिपार्टमेन्टले ल्याउन खोजिरहेको कुरा हो। जसले चाहिँ जस्तो युनिभर्सिटी टप्यो होइन, कसैले एकदमै युनिभर्सिटी टप्यो भने अनि तिनीहरू त अब हाई एचिभर्सहरू भयो, अब तिनीहरूलाई हाई एचिभर्सहरूलाई चाहिँ अनि उनीहरूले चाहिँ नयाँ भिजा दिने भन्ने कुरा डिस्कसनमा आएको छ, यो इम्प्लिमेन्टेसनमा भइसकेको छैन, र यो सायद हरेक स्टेटमै लागु गर्छ होला, गऱ्यो भने त्यो चाहिँ डिआइबिपीले नै डिस्कसनमा ल्याएको हो, र जसले युनिट टप्न सक्छ अभियसली त्यसले इङ्ग्लिसमै राम्रै ल्याउँछ होइन, त्यो चाहिँ उनीहरूले ट्यालेन्टलाई एट्र्याक्ट गर्नलाई बनाउन खोजेको हो।
अनि सजिलो होस् भनेर, अनि अर्को चाहिँ अब एसिटीमा पनि अब यो जुन अकुपेसन विभिन्न पेसाहरूलाई चाहिँ जुन अब पहिला सूचीमा माग भएका सूचीमा राखिएका थिएन होइन, जुन अकुपेसन इन डिमान्ड जुन सूचीमा रहेका यस नरहेकाहरूलाई चाहिँ अहिले चाहिँ अब जुन अब पत्रकारितादेखि अब मार्केटिङदेखि अब हुन्छ नि क्याफे रेस्टुरेन्ट म्यानेजरहरूलाई अब म्यानेजमेन्ट कन्सल्टेन्टहरू रियल इस्टेट एजेन्टहरूलाई पनि अब त्यो क्याटेगोरीमा राखिएको छ होइन, यो बदलावबारे अरू के छ नयाँ यसबारे चाहिँ अरू के भन्नु?
यसमा चाहिँ मैले के भन्छु भने यस, त्यहाँ चाहिँ डिमान्ड छ र उनीहरूले राखेका छन्, जस्तो अब तपाईँको रेडियो जर्नलिस्ट अनि तपाईँको पेपर बेस्ड जर्नलिस्टहरू, त्यसपछि टेलिभिजन जर्नलिस्टहरू, त्यसपछि सेफ, मेकानिक्स, विभिन्न अकुपेसनहरू, अघि तपाईँले भन्नुभयो रेस्टुरेन्ट म्यानेजर, यिनीहरू राखेको छ, इभन वेलफेयर वर्कर चाहिँ डिमान्डमा राखेको छ अहिले एसिटीले। यो खुलेको छ, अहिले चाहिँ ओपन नै छ, कसैले चाहिँ तपाईँहरू वेलफेयर वर्कर हुनुहुन्छ, 4-5 वर्ष अगाडि वेलफेयर भ्याउनु भएको छ र आफ्नै फिल्डमा काम गरिरहनु भएको छ भने स्किल एसेसमेन्ट स्टिल गर्न मिल्छ, रिन्यू गरेर एसिटीमा तपाईँहरू एप्लाई गर्न सक्नुहुन्छ वेलफेयर वर्करहरू। त्यस्तै तपाईँ रेडियो जर्नलिस्टहरू भेटासेसले स्किल एसेसमेन्ट गर्छ, गर्न सकिन्छ।
प्रोसेस कस्तो हुन्छ त्यो एप्लाई गर्न? अब कसैले सुनिरहनु भएको छ, ल अब क्यानबेरा सर्नु पऱ्यो, एसिटी सर्नु पऱ्यो भने डिसाइड गर्नुभयो भने कतिको सजिलो गाह्रो हुन्छ, कस्तो हुन्छ प्रोसेस?
पहिलो कुरा त हरेक एप्लिकेसन गर्नुभन्दा अगाडि माइग्रेसन स्किल एसेसमेन्ट गर्नुपर्छ, र माइग्रेसन स्किल एसेसमेन्ट गर्नलाई जुन अकुपेसन हो त्यसको आफ्नै बढी हुन्छ। जस्तै अहिले हामी कुरा गऱ्यौँ, अब वेलफेयर वर्करको चाहिँ एसिडब्ल्यु भन्ने हुन्छ भने तपाईँ जर्नलिस्टहरूको लागि चाहिँ भेटासिसले गर्छ, होइन? अब त्यस्तै कुक सेफको टिआरएले अथवा टिआरए एप्रुभ बडी हुन्छ दुइटा, भिक्टोरिया युनिभर्सिटी र उले मेङ्केस छ, यिनीहरूले गर्छ। अब तिनीहरूले स्किल एसेसमेन्ट गराइसकेपछि पहिलो खुड्किलो पार हुन्छ, र त्यस पछाडि अनि एसिटीको युओआई, अरू प्रोसेस भनेको एक्सप्रेसन अफ इन्ट्रेस्ट हालेर अनि युओआईमा एप्लिकेसन लन्च गर्ने हो। र भनौँ न अहिले चाहिँ आइटी बरु क्लोजमा छ, होइन? आइटीको प्राय अकुपेसनहरू डिमान्डमा छैन एसिटीमा, तर अघि हामीले जुन लियौँ धेरै अकुपेसनहरू मेजर गरी भेट अकुपेसनहरू प्लम्बर इन्सपेक्टर, मोटर मेकानिक र विभिन्न हेल्थको त जहिले पनि डिमान्डमा नै हुन्छ। प्रोपर्टी म्यानेजर, अघि भर्खर तपाईँले भन्नुभयो, रियल इस्टेट एजेन्ट नै, रियल इस्टेट रिप्रेजेन्टेटिभ, यिनीहरूको पनि डिमान्डमा छ। यस्ता धेरै अकुपेसनहरू छन् जुन डिमान्डमा छन्। त्यसको पहिलो प्रोसेस वन्स अगेन स्किल एसेसमेन्ट, त्यसपछि युआई राख्ने, अनि त्यसपछि स्टेटमा
अनि अब अर्को चाहिँ अब त्यो पर्मनेन्ट रेसिडेन्सी भइहाल्यो। अब स्टुडेन्ट भिजा बारे पनि अब केही बदलाव भएको पछिल्लो समाचारहरू आएको छ, विशेष गरी अब भिजा सब क्लास 500 र अर्को चाहिँ अब 590 भिजा सब क्लास, त्यसमा चाहिँ के भएको खास, के बदलावहरू हुन्छ? अब विद्यार्थी भिजाको अब क्याटेगोरीहरूलाई घटाउने भन्ने त सरकारले बताएको पहिला पनि थियो, होइन? तर अहिले यो पछिल्लो बदलाव अनुसार चाहिँ के भएको छ त?
यो पछिल्लो बदलाव अब 8 क्याटेगोरीबाट अब 2 झार्दैछ, अनि स्टुडेन्ट भिजा क्याटेगोरी एउटा हुन्छ भने एउटा स्टुडेन्टको प्यारेन्ट्सहरूको लागि जुन स्कुलमा आउँछन् नि तिनीहरूको लागि प्यारेन्ट्सहरू आउनु पाउँछ, र तिनी त्यसको लागि एउटा क्याटेगोरी भनेर बनाएको हो। त्यसमा के हुन्छ, एसएसभिएफ अन्तर्गत ल्याएको चेन्ज हो यसलाई, नयाँ चेन्ज यो जुलाई 1 लागु हुँदैछ। र यसमा चाहिँ अब जिटिई हेर्छ मेन गरी जेन्युन टेम्पोररी इन्ट्रेन्स र जेन्युन स्टडीलाई बढी फोकस गर्छ, अरू कुराहरू चाहिँ एसएसबिएफ अन्तर्गत चाहिँ हेर्दाखेरि चाहिँ त्यो दुइटा कुरालाई बढी हेर्ने भएको भएर अलिकति अब विद्यार्थी कतिको तगडा छ, उसको एकाडेमिक क्वालिफिकेसन, उसको इङ्ग्लिस रिक्वायरमेन्ट, र उसलाई चाहिँ काइन्ड अफ अब डिपार्टमेन्टको आफ्नो एउटा चेकलिस्ट होला इन्टर्नल, होइन? मोर एबाउट उसले कति रिसर्च गरेको छ, कति थाहा छ, यो सबै के कुराहरूलाई हेरेर उनीहरूले एउटा चाहिँ डिपार्टमेन्ट के सर्भिसहरूलाई मोर फ्लेक्जिबल हुने पावर दिन्छ, र जसले गर्दाखेरि उनीहरूले एउटा डिस्क्रेसनरी कुराहरू जजमेन्ट गरेर।
हजुर, यसको मतलब चाहिँ के हुन्छ त, मतलब भिजा पाउन सजिलो हुने नेपालीहरूलाई त्यस्तो अवस्था छ कि त्यसले खासै त्यो फरक पार्दैन भिजा पाउने नपाउने कुरामा चाहिँ?
नेपालीहरूको केसमा चाहिँ अब एसेसमेन्ट लेभल अलिकति हाई रिस्कमा स्टिल हुन्छ नै, होइन? अब यसो कन्ट्री प्रोफाइल अनुसार हेर्छ, तर कम्पेरेटिभली एसएसपिएफ चाहिँ एसभिपी अहिलेको करेन्ट ऊ भन्दा अलिक सजिलो हुनुपर्छ भन्ने चाहिँ हामीले लागेको, यो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अब रियल इम्प्लिमेन्टेसन हेर्न त हामी सबैले कुर्नै पर्छ, होइन? अब तर यसको इन्टेन्सन चाहिँ यसलाई स्टुडेन्ट भिजालाई सजिलो बनाउने र धेरैभन्दा धेरैलाई भिजा दिने नै हो,
होइन? किन अब प्रधानमन्त्री माल्कम टर्नबुल चाइना जानुभएको बेलामा चाहिँ चाइनिज विद्यार्थीहरूको लागि अस्ट्रेलिया आउन सजिलो बनाउने भन्ने त अब नीति घोषणा गर्नुभएको थिए, तर अब नेपाली विद्यार्थीहरूलाई अस्ट्रेलिया आउन सजिलो बनाउने बारे त अब त्यस्तो नीति सार्वजनिक हुन अब कति टाइम लाग्ने हो कुनै?
नेपाली विद्यार्थीहरूलाई पनि सजिलो हो, उहाँहरूले चाहिँ के हुन्छ भने हामीले हाम्रो कन्ट्रीको प्रोफाइल आफूले स्ट्रङ बनाउने हो, र हाम्रो गभर्मेन्टले हाम्रा विद्यार्थीहरूले दुःख नपाउन् भनेर एउटा पोलिसी हाम्रो तर्फबाटै निर्माण हुनुपर्छ। अब के हुन्छ भने हाम्रा विद्यार्थीहरूले हाम्रो सिस्टमलाई टाइट गरेर जेन्युन डकुमेन्टेसन भन्दा अरू चाहिँ गराउन नसक्ने किसिमको हाम्रो आफ्नो इन्टर्नल मेकानिजम हुने बित्तिकै मलाई लाग्छ हामी पनि अरू देशहरूभन्दा कमी हुँदैनौँ। यसमा हाम्रो पनि केही कमजोरीहरू छन् र हाम्रा सिस्टमहरूलाई हाम्रो गभर्मेन्ट लेभलदेखि विभिन्न ठाउँबाट सुधार्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ। तर ओभरअलमा चाहिँ भिजा 2016 को जुलाई 1 पछाडि एसएसबिएफ अन्तर्गत भिजा चाहिँ सजिलो हुन्छ।
अनि अन्त्यमा जानुभन्दा अगाडि हामीलाई अरू केही तपाईँले भन्नुपर्ने त्यस्तो केही इम्पोर्टेन्ट बदलावहरू बारे अरू केही हामीले छुट्याएको केही छ कि त्यस्तो विषय?
त्यो तपाईँले दुईटा कुराहरू मेन क्वेसन गर्नुभयो के अरे होइन, अब त्यही हो, अब विभिन्न स्टेटहरूमा बेला बेलामा यो अकुपेसन लिस्ट चेन्ज भइरहन्छ र चनाखो भएर हेरिरहनु पर्छ। र यदि तपाईँहरूलाई थाहा हुँदैन भने राइट माइग्रेसन कन्सल्टेन्टहरूलाई तपाईँ सम्पर्क गर्नुभयो भने चाहिँ तपाईँहरूले यो चाहिँ कहाँ के कुरा चेन्ज भइरहेको छ यो थाहा हुन्छ। र इट्स अ प्रोसेस होइन, अब कहिले कता के खुल्छ कहिले कता के खुल्छ होइन, र राइट अब त्यो इन्फर्मेसन रिसर्च तपाईँ गरिराख्नु गरिराख्नु भयो भने चाहिँ तपाईँहरूले चाहिँ सक्सेस हुन सक्नुहुन्छ। जस्तै अघि मैले इक्जाम्पल दिएँ वेलफेयर वर्कर, कतिलाई चाहिँ यो चाहिँ अब हुँदैन भन्ने छ भने स्टिल अस्ट्रेलियामा कति ठाउँहरूमा वेलफेयर वर्करहरूको डिमान्ड छ त यो स्टिल गर्न सकिन्छ।
हजुर एउटा इक्जाम्पल हजुर शम्भुजी धेरै धेरै धन्यवाद है समय दिनुभएको र महत्त्वपूर्ण जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद।
हजुर ऋषि हजुरलाई पनि धेरै धन्यवाद मलाई समय दिनुभएकोमा।
र हजुर आउनु थियो डाबिनबाट अधिगमन एजेन्ट शम्भु कडेल र उहाँसँग यो कुराकानी हामी केही बेरमा वेबसाइटमा पनि राख्नेछौँ, ठेगाना sps.com.au/nepali। र यदि तपाईँको व्यक्तिगत स्थितिबारे केही प्रश्न छ भने आफ्नो अध्यागमन एजेन्ट वा अध्यागमन विभागलाई सम्पर्क गर्नुहोला।